Bismillahirrahmanirrahim. Alhamdulillahi alladhi la yamutu wa huwa al-jumud. Wa la yubqi al-ita'a wa al-jud. Iz kullu mu'tin muntaqasun siwa. Wa kullu mani'in mazmumun ma khala. Wa huwa al-mannanu bi fawaidi an-ni'am. Wa awaidi mazidi wal qisam. Ma ikhtalafa alayhi dahrun fa yakhtalifa minhu al-hal. ولا كان في مكان فيجوز عليه الانتقاد الصلاة والسلام على سيدنا ومولانا أبي القاسم محمد وعلى أهل بيته الطيبين الطاهرين لا سيما مولانا ومولى الكونين أبي الحسن والحسين أمير المؤمنين علي بن أبي طالب عليهما السلام وأرواح العالمين لتراب مقدمهم فداء ولعن الدائم على أعدائهم إلى قيام يوم الدين رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي بسم الله الرحمن الرحيم اللهم كن لوليك الحجة بن الحسن صلواتك عليه وعلى آبائه في هذه الساعة وفي كل ساعة وليا وحافظا وقائدا وناصرا ودليلا وعينا حتى تسكنه أرضك طوعا وتمتعه فيها طويلا اللهم عجل لوليك الفرج واجعلنا من أنصاره وأعوانه وأتباعه وشيعته والمستشهدين بين يديه السلام عليك يا أبا عبد الله وعلى الأرواح التي حلت بفنائك عليك مني سلام الله أبدا ما بقيت وبقي الليل والنهار ولا جعله الله آخر العهد مني لزيارتكم السلام على الحسين وعلى علي بن الحسين وعلى أولاد الحسين وعلى أصحاب الحسين اللهم لعن كل ظالم ظلم حق محمد وآل محمد وآخر تابع له على صالح اللهم لعن الإصابة التي جاهدت الحسين وشايعت وبايعت وتابعت على قتله اللهم لعنهم جميعا أما بعد فقد قال الله سبحانه وتعالى في كتابه الكريم أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم والذي أنزل عليك الكتاب منه آيات محكمات هن أم الكتاب وأخر متشابهات فأما الذين في قلوبهم زيغ فيتبعون ما تشابه منه ابتغاء الفتنة وابتغاء تأويله وما يعلم تأويله إلا الله راسخون في العلم يقولون آمنا به كل من عند ربنا وما يذكر إلا أولو الألباب الدرود برد محمد وعلى محمد وعلى ہماری چند روزہ گفتگو کے لیے جس آیت کا انتخاب کیا ہے سورہ آل عمران کی آیت نمبر 7 میں اپنے بچوں اور جوانوں سے صرف گزارش کر سکتا ہوں بزرگوں کی خدمت میں جسارت نہیں کر سکتا ہوں کہ انشاءاللہ امید ہے کہ میری اس بچوں سے مخاطب ہوں میں بزرگوں سے مخاطب نہیں ہوں اب جس کو جو مرضی ہے جس کو بزرگوں میں کہہ کے بزرگوں کی کیٹیگری میں ڈالنا ہو بزرگوں کی کیٹیگری میں ڈالنا ہو جس کو جوانوں کی کیٹیگری میں ڈالنا ہو اپنے آپ کو اس میں ڈال دیں ایک خصوصی گزارش ہے اپنے بچوں اور جوانوں سے کہ کل یعنی اس آیت پر ذرا مطالعہ کر کے آئیں اور اس آیت کو اچھے طریقے سے پڑھ کر آئیں اس آیت کو ذرا غور سے دیکھیں انشاءاللہ ہماری 10 روزہ گفتگو اسی آیت کے زیر میں رہے گی اگرچہ عنوان راسخون فی العلم چونکہ اس آیت میں جو عنوان ہے راسخون فی العلم اس کو مد نظر رکھتے ہوئے ہم نے گفتگو راسخون فی العلم کہ اگرچہ خود اس پر گفتگو کرنا انتہائی دشوار امر ہے کہ آپ خود ملاحظہ فرمائیں گے کہ راسخون فی العلم کے بارے میں ان کے علم کے سلسلے میں کیا کس حد تک ہم گفتگو کر سکتے ہیں لیکن بہرحال اپنے بچوں جوانوں سے میں خصوصی یہ گزارش کرتا ہوں کہ سورہ آل عمران کی آیت نمبر 7 یہ آیت اپنے سامنے اگر ان کے ذہنوں میں اگر یہ آیت رہے انشاءاللہ ہماری گفتگو اس آیت کے ذیل میں رہے گی لیکن جب آپ کی نگاہوں میں بھی یہ آیت رہے گی تو آپ کے لیے بھی بات سمجھنا یہ جسارت کر رہا ہوں سمجھنا آسان رہے گی بات لیکن بہرحال सबसे पहले आपकी खिदमत में ये बात अर्ज करूं कि जैसा कि कुरान इस आयत में बयान कर रहा है कि वल्लज़ी अंज़ला अलैकल किताब, कि वो खुदा जिसने इस किताब को नाज़िल किया, मिनहु आयातुन मुहकमात हुन्ना उम्मुल किताब व उखर मुतशाबिहात। कुरान बयान कर रहा है कि दो किस्म की आयतें हैं, दो किस्म की आयतें हैं, और यानी जो कुरान है हमारे सामने एक तहकीक के लिहाज से 6666 आयतें, ये इख्तिलाफी है ये मसला कि कुल कितनी आयतें हैं। तो कहें मौलाना इसको कितना क्या मुश्किल है, यानी क्यों इख्तिलाफी है, कोई आज तक क्या शुमार नहीं कर सका ये 6666 आयतें? नहीं, मसला ये नहीं है। मसला ये है कि खुद कुर्रा, कुर्रा किसे कहते हैं, करात करने वाले, या जो कुरान हम तक पहुंचा, इसमें इख्तिलाफ है कि आयत कहाँ, कौन सी आयत कहाँ ख़त्म हो रही है, कहाँ से कौन सी आयत शुरू हो रही है। यहीं पर अगर इजाज़त दें तो आपकी खिदमत में एक नुक्ता अर्ज कर दूँ। आज तक आम उम्मत इस्लामिया के लिए ये बात रोशन ना हो चुकी हो सकी कि आयतें कितनी हैं तो वो कुरान को क्या समझ पाएंगे। यानी आप ये देखें कि उम्मत इस्लामिया में, उम्मत मुस्लिमा में ये बात रोशन नहीं है, वाज़े नहीं है। ये तो हमें पढ़ाया गया शायद अदद बहुत ही आसान अदद था 6666 4 × 6, ये जो वो कुरान की आयत है दुरूद पढ़ते मोहम्मद वाले मोहम्मद पर। मुसलमान किस बात के दावेदार है वो मुफस्सिर कुरान, इंशाल्लाह आपकी खिदमत में बयान करूंगा कि आलम इस्लाम तफसीर कुरान के सिलसिले में क्या नजर रखते हैं और किस तरह बहस करते हैं, और वाकान आप लोगों के लिए मुमकिन होता तो मुमकिन नहीं है कि मुसलमानों की कुरान की तफसीर को पढ़ें तो पता चलेगा कि कौन है आले मोहम्मद अलैहिस्सलाम, क्या है आले मोहम्मद अलैहिस्सलाम। बहरहाल लिहाजा ये जो कुरान हमारे सामने 6666 आयत एक कौल के मुताबिक कुरान बयान कर रहा है सूरह आले इमरान की आयत नंबर 7 में 7 के टू टाइप्स, दो किस्म की आयतें हैं, मिनहु आयातुन मुहकमात हुन्ना उम्मुल किताब, कि ये एक किस्म है आयत की जिसका नाम है मुहकमात, आयात मुहकमात, वो उखर मुतशाबिहात, और दूसरी किस्म की आयात है जिसको कुरान ताबीर कर रहा है मुतशाबिहात से। यहाँ पर फिर मैं एक सेकंड के लिए जुमला मोतरजा आपकी खिदमत में अर्ज करना चाहता हूँ। शायद बहरहाल हम कोशिश करेंगे कि अपनी गुफ्तगू को तरपतर करें, जिस तरह रखें, जिस तरह क्योंकि मैं खुद पसीने से आलूदा हूँ, अपनी गुफ्तगू को भी कोशिश करूंगा कि मैं आप लोगों के लिए इंटरेस्ट को बरकरार रखूं, लेकिन मेरा एक बड़ा रुझान इस बात पर होगा कि हम इस आयत को 10 रोजा गुफ्तगू में इस आयत को अच्छे तरीके से हम समझ सकें। लिहाजा कुछ मुश्किल गुफ्तगू रहेगी, कुछ इब्तदाई तौर पर दकीक गुफ्तगू रहेगी, दकीक तो इंशाल्लाह नहीं होगी, यानी इंशाल्लाह काबिल फहम होगी गुफ्तगू। बस कुरान दो किस्म की आयतों को बयान कर रहा है, यानी खुद कुरान ऐलान कर रहा है, खुद कुरान ऐलान कर रहा है कि इसमें दो किस्म की आयत है। एक आयत आयत मुहकमात है जिसको कुरान ने उम्मुल किताब कहा, और दूसरी आयत है आयत मुतशाबे, आयत मुतशाबे। खुद इन तवज्जो कीजिएगा कि हम और आप पाबंद है, किस बात के पाबंद है हम और आप पाबंद है, वो कहें जो कुरान और सुन्नत बयान हो, वो कहें जो कुरान और आले मोहम्मद बयान करें। इससे हटकर हमारी बसात नहीं है, इससे हटकर हमारी कोई हैसियत नहीं है, इससे हटकर हमारी कोई एतबार नहीं है, हमारी बात की कोई ऑथेंटिसिटी नहीं है। हाँ, अगर आपको फिजिक्स पर गुफ्तगू करनी है, अगर आप फिजिक्स के माहिर है, आप फिजिक्स पर गुफ्तगू कीजिए, केमिस्ट्री बाकी सारे जितने भी उलूम हैं, अगर आप कॉलेज यूनिवर्सिटी से आपने डिग्री ली हुई है, सही है, आपके पास जितना इल्म है वो अगर मुझ जैसे जाहिल के सामने फिजिक्स पढ़ाएंगे तो मैं आपके हर बात में वाह वाह सुभान अल्लाह कहूंगा। अगर किसी फिजिशियन के सामने, किसी केमिस्ट के सामने अगर आप फिजिक्स या केमिस्ट्री बयान करेंगे तो वो आपकी बातों को सुनकर समझ लेगा कि आपका थर्मामीटर किस डिग्री पर है। तवज्जो कर रहे हैं? अब हम यहाँ पर, आप यहाँ पर न फिजिक्स सुनने आए हैं न केमिस्ट्री सुनने आए हैं। मैं यहाँ पर न फिजिक्स बयान करने आया हूँ न केमिस्ट्री, न दुनिया में किसी उलूम को बयान करने आया हूँ। कोशिश करूंगा कि कुरान और आले मोहम्मद अलैहिस्सलाम की रोशनी में, जो इस फहम और अकल में आले मोहम्मद अलैहिस्सलाम जो तालीमात है वो आपकी खिदमत में बयान करने की कोशिश करूंगा। लेकिन अपने बच्चों जवानों से मुखातब होकर कह रहा हूं कि वो मेरे अल्फाज और मेरी तकलीद ना करें। हम सिर्फ और सिर्फ फिक्र में मुकल्लिद हैं मुज्तहिदीन मराजईन के, ये हमारी मजबूरी है और बहरहाल इसके अलावा कोई ऑप्शन नहीं है। लेकिन दीन में जहाँ तौहीद बयान हो रही हो, जहाँ रिसालत बयान हो रही हो, जहाँ आयमाए अथार अलैहिस्सलाम आले मोहम्मद अलैहिस्सलाम को बयान किया जा रहा हो, जहाँ उलूम आले मोहम्मद अलैहिस्सलाम को बयान किया जा रहा हो, तो आप मेरे मुकल्लिद नहीं, हम किसी के मुकल्लिद नहीं। हम देखेंगे रिवायात आले मोहम्मद अलैहिस्सलाम क्या बयान हुई है और रिवायत और आया ये बात जो मैं कह रहा हूँ, इसीलिए मैंने आपसे इब्तिदाई तौर पर यह बात करी कि कुरान की आयात जितनी आपके सामने होगी, देखें क्योंकि मुझे तो मशरिश पढ़नी थी, मेरी तो मजबूरी थी कि ये कुरान की आयत को याद करके आऊँ, और मेरी मजबूरी थी कि मैं इस कुरान की आयत को बारह कई मरतबा इसको पढ़ा, कई एंगल से इसको मुताला करने की कोशिश की ताकि मैं आपके सामने कुछ बयान कर सकूँ, लिहाजा ये तो मेरी मजबूरी थी। लेकिन बात आयत जितने आपके सामने होगी उतना बात समझने में इतना ही लुत्फ आएगा। तो तवज्जो की आपने कि दीन खेल नहीं है, इस्लाम खेल नहीं है, तौहीद और आले मोहम्मद और तालीमात आले मोहम्मद खेल नहीं है। यहाँ पर इस देर वक्त आप इतनी ताखिर से यहाँ पर ऐसे मौसम में यहाँ पर तशरीफ लाए, इंशाल्लाह खुदा ने मुताल और आले मोहम्मद अलैहिस्सलाम अजर अजीम आप लोग को अता करे। लेकिन बहरहाल यहाँ पर मैं भी कोशिश कर रहा हूँ कि कुछ देने की कोशिश करूँ अपने बच्चों जवानों को, और आप भी यहाँ पर मेरी तकलीफ में नहीं तवज्जो कीजिएगा। हदीस है हुसैन बिन रुक की, सबने अल्हम्दुलिल्लाह नवाब अरबा के नाम याद हो या ना हो, लेकिन हुसैन बिन रुक के नाम से हर इंसान हर मोमिन वाकिफ है। हुसैन बिन रुक या हुसैन बिन रुक, अब जो इसका प्रोनाउंसिएशन हो इससे इतना ज्यादा कोई फर्क नहीं पड़ता है, और न ही कोई इल्मियत की अलामत है कि आया इसका सही प्रोनाउंसिएशन है हुसैन बिन रुह है या हुसैन बिन रूह है। अल्लाह हाल हुसैन बिन रुह जैसी अजीब शख्सियत, यानी जिसको इमाम ने बेइज़्ने खुदा अपनी नियाबत के लिए इंतखाब किया हो, आज तो जो फकीह जो मर्जे जो मुज्तहिद एक खास मकाम तक पहुंच जाए तो वो फकीह बन जाता है, वो मुज्तहिद बन जाता है। अब वो इंतखाब कौन करेगा, सोशल मीडिया नहीं, उसका इंतखाब कहाँ से होगा, मीडिया से होगा नहीं, उसका इंतखाब होगा अहले खिबरा, अहले खिबरा करेंगे कि जो इसको समझने की और जो जिनके पास भी एबिलिटी और सलाहियत है वो ही समझ सकते हैं। लेकिन हुसैन बिन रुक को इंतखाब करने वाली हस्ती इमाम हुज्जत और इमाम मासूम है, और ये हुसैन बिन रुक अच्छा चारों नवाब अरबा में सबसे ज्यादा बेहसब जाहिर जो मुझे याद आ रही है तारीख इन चारों नवाब की, सबसे ज्यादा जो दौर है नियाबत था वो हुसैन बिन रुक का जमाना था। हुसैन बिन रुक की खिदमत में रावी आता है, एक सवाल किया है, बहुत ही इंटरेस्टिंग सवाल है, वो सवाल और जवाब बयान करना मेरा मकसूद नहीं है, मेरे मौजू से दूर है, लेकिन जो उसका आखिरी का जो जेर है हदीस का वो हमारे और आपके लिए दर्स है। और हुसैन बिन रुक ने हमें और आपको पैगाम दिया है कि सवाल हुआ, मैं सवाल जब बयान कर देता हूँ ताकि आप लोग का एक इंटरेस्ट बरकरार हो, जाइए तहकीक करें कहीं आपको जवाब मिल जाए, तभी हदीस से बना शायद आपकी खिदमत में बयान कर देता कि सवाल करने वाले ने सवाल किया कि जब सैयद शौता मौला इमाम हुसैन अलैहिस्सलाम जब वली खुदा है और कातिल इमाम हुसैन अलैहिस्सलाम अदूब खुदा है, तो किस तरह मुमकिन है, कैसे हुआ कि वली खुदा मखलूब हो गया और अदूब खुदा खालिब हो गया। बड़ा सख्त सवाल है, अदल इलाही तक ये बहस जाती है, और हुसैन बिन उमर ने मुफस्सल जवाब दिया। अच्छा अब यहाँ पर आप देखिए कोई भी इमाम मासूम नहीं है, जवाब देने वाले इमाम मासूम नहीं है, हुसैन बिन रो। रावी दूसरे दिन आया, रावी कहता है कि फपुन तो फी नफसी, अजीब आखा, हम क्या आले मोहम्मद को पहचानेंगे, आले मोहम्मद को हम क्या पहचानेंगे, हम तो उनके अदना से नाइब को नहीं पहचान सकते। रावी कहते हैं फकुल तो फी नफसी, एक मतलब मेरे दिल में मैंने एक बात कही, समाज से नहीं कही, हुसैन बिन रुआ से मुखातब होकर नहीं कही, फकत अपने दिल में एक बात गुजारी। क्या गुजारी? कि कल जो मुझे हुसैन बिन रुआ ने जवाब दिया, आया अपनी तरफ से जवाब दिया या कोई हुज्जत खुदा का जवाब है? देखिए उस जमाने का मोमिन कम से कम ये जानता है कि इतना बड़ा नायब हो तो नायब हो, हम क्या करें। कुरान ने नहीं कहा अतीउल्लाह व अतीउर रसूल व उलिल अम्र मिनकुम व नायबिल आइमा अलैहिम सलातु व सलाम, ये शऊर था, ये उसका शऊर था। एक मतलब कुल तो फी नफसी, मेरे दिल में ख्याल आया, मका क्या मकाम था हुसैन बिन रुआ का, अला ये हाल फकुल तो फी नफसी, मेरे दिल में एक बात, मेरे जहन में एक बात आई। रावी कहते हैं इत्तदा आनी, एक मरतबा खुद हुसैन बिन रुआ ने जवाब देना शुरू कर दिया और क्या कहा। अच्छा सवाल क्या आया था, सवाल जहन में कि शख्स रावी के जहन में क्या सवाल पैदा हुआ, रावी के जहन में सवाल ये पैदा हुआ कि आया हुसैन बिन रुआ ने ये जो जवाब दिया, अच्छा जवाब पड़ा टेक्निकल जवाब था, उमदा जवाब था, मैं माजरत चाहता हूँ कि सवाल आपकी खिदमत में पेश किया, जवाब पेश नहीं कर सका, शायद अगर कभी शायद 10 दिन की मौजू में कहीं ऐसा मौजू निकल आया तो मुमकिन इस हदीस को मैं आपकी खिदमत में बयान कर दूँ, लेकिन तवज्जो कीजिएगा। अच्छा हदीस कम अज कम अगर सज्जानी के अतबार से और शायद अगर सिस्तानी के अतबार से भी हदीस मोतबर हदीस है, हदीस मोतबर है। शेख सदूक के उस्ताद इस रिवायत को नकल करते एक वास्ते से, हदीस मोतबर है। और बहरहाल तो यहाँ पर हुसैन बिन रुआ ने जवाब दिया, जवाब जरा मुलाहिज़ा कीजिएगा। जवाब देने से पहले आपकी खिदमत में कुरान की एक आयत पढ़ रहा हूँ मैं, कुरान की एक आयत, क्या है कुरान की आयत, मैं युश्रिक बिल्लाह फकअन्नमा खर्र मिनस समा व यख्तफहु तैर औ कान रिह बिही और यह भी री और यह भी री थी मकान सही। जरा इस आयत को जरा देखिएगा, यह आयत मैंने क्यों पढ़ी, क्योंकि हुसैन बिन रुआ ने इसी आयत से जवाब दिया। सवाल क्या था, सवाल यह था कि आया हुसैन बिन रुआ ने अपनी तरफ से बात कही या वाकई इमाम मासूम या कोई कनेक्शन है वही इलाही से, वही इलाही से कोई कनेक्शन है, या कुरान की आयत हो या रिवायत हो या इमाम किसी मासूम की हदीस हो या हुज्जत खुदा सलाम अलैहि से, जो इमाम हुज्जत सलाम अलैहि उनसे कोई फरमान हो, तो ये जहन में सवाल पैदा हुआ। अब हदीस आयत क्या है, आयत ये है मन युश्रिक बिल्लाह, जो अल्लाह से शिर्क करने वाला है, फकअन्नमा खर्र मिनस समा, अल्लाह से शिर्क कितना बड़ा जुर्म है कुरान बयान कर रहा है, अल्लाह से शिर्क करने वाला ऐसा है जैसे आसमान से जमीन पर गिरे और परिंदे उसे हड़प करते हैं, यह है शिर्क खुदा की, यह है शिर्क खुदा की सजा, यानी ऐसा इतना बड़ा जुर्म है, इतनी बड़ी सजा है, या जो भी इस पर ताबीर करे, और तहवी बिही रीह फी मकानिन सगीर, या हवा उसको एक दूर अंदाज दूर इलाकों में फेंक दे, शिर्क करने वाला उसको कुरान उसकी सजा बयान कर रहा है। ये आयत ज़हन में आ गई आपके कि शिर्क करने वाला क्या है, आसान अगर मैं आपके खिदमत में दो जुमले में कहूं कि शिर्क करने वाला कुरान क्या कह रहा है, कुरान है आयत में कोई रिवायत नहीं बयान कर रहा हूं, शिर्क करने वाले के बारे में कुरान ये कर रहा कह रहा है कि जिसने शिर्क किया वो ऐसा है जैसे आसमान से जमीन पर गिरे और हैवान उसे खा जाए या तेज हवाएं उसे उड़ाकर बयाबान में फेंक दे, ये शिर्क करने वाला। अब फिर तकरार कर रहा हूं साहिल का सवाल, ये साहिल के जहन में आने वाला सवाल कि क्या ये हुसैन बिन रुआ ने अपनी तरफ से ये बात कही या कोई वही इलाही से मुत्तसिल जवाब है। अब सुनिए आज हमारे यहां तीन ऐसी ऐसी रिवायात आती हैं कि अल्लामा मजलिसी भी
सोचते हैं कि मैंने तो बिहारुल अनवर में से कोई रिवायत बयान नहीं की थी, तो सबसे आसान हवाला है ना, कहे ये हदीस, कहां ये हदीस? बिहारुल अनवर में जाके ढूंढ लीजिए, 110 जिल्दें और हमारे लिए आती है ये परेशानी है, मौलाना बता दीजिए, ऐसा समझते जैसे बिहारुल अनवर हमें हिल्स है, वैसा तो नहीं है। अब वो भी उर्दू जबान में पहले उसका अरबी में ट्रांसफर करें, हम उसका ट्रांसलेशन करें और फिर उसे कोई मिलता जुलता लफ्ज निकालें और फिर सर्च करें, तो बहरहाल टाइम नहीं है। तो बहरहाल क्या फरमाते हैं हुसैन बिन रो, लान उखर्रो मिन अस्समा फयस्तफनी अत्तैर औ तहवी बिही बी अर्रीह थी मकान इन सहीख अहब्बो इलैया, वो चुकी जगह अन अकुलु फी दीनिल्लाह बिराई व मिन नफ्सी। शिर्क करने वाले को कुरान ने क्या बयान किया? शिर्क करने वाले को कुरान ने बयान किया ऐसा है जैसे आसमान से जमीन पर गिरे और हैवान उसको खा जाए। हैवाना हुसैन बिन रोह कहते हैं, साहिल के जहन में बात है कि हुसैन बिन रोह ने अपनी तरफ से कोई बात कही या इमाम मासूम की कोई रिवायत बयान की। हुसैन बिन रोह कहते हैं कि मेरे लिए आसमान से जमीन पर गिरना, हैवानात का खा लेना, हवा को बयाबान में फेंक देना, ये ज्यादा महबूब है, ये ज्यादा काबिल कबूल है कि मैं दीन खुदा में अपनी तरफ से कोई बात करूं। नहीं मालूम हुसैन बिन रोह, अगरचे रिवायात में इमाम मासूम की इस तरह की ताबीर है, इमाम मासूम की इस तरह ताबीरत है, अमीरुल मोमिनीन सलामुल्लाह अलैहि से इस तरह की बात ताबीरत है कि खत्मी मतबा सल्लल्लाहु अलैहि वसल्लम की निस्बत कि खत्मी मतबा सल्लल्लाहु अलैहि वसल्लम की निस्बत अमीरुल मोमिनीन ये फरमाते हैं, अमीरुल मोमिनीन ये फरमाते हैं। अलाई हाल तो हुसैन बिन रोह क्या फरमाते हैं? मैं अगर हुसैन बिन रोह की बातों को अगर इजाजत दें तो मैं अपनी तरफ से एक जुमला कह रहा हूं, आप देखें इसकी तस्दीक कर रहे हैं या नहीं कर रहे हैं। देखिए कुछ कबाहतें होती है ना, मिसाल के तौर पर गुनाह, जुर्म, गुनाह, गुनाह की कैटेगरीज है ना, गुनाह की कैटेगरीज है, मसलन झूठ बोलना भी गुनाह है, गिबत करना भी गुनाह है, चोरी करना भी गुनाह है, और जाहिर गुनाह के दराजात है, गुनाह गुनाह के दराजात है। दीन खुदा में अपनी तरफ से राय देना हुसैन बिन रोह के लिए कैसा गुनाह है? शिर्क करने वाले को कुरान ने क्या कहा कि ऐसा है जैसे आसमान से गिरा? हुसैन बिन रोह कहते हैं कि शिर्क इतना बड़ा गुनाह नहीं है, लेकिन मैं दीन खुदा में अपनी राय से कोई खबर दू, अपनी तरफ से दीन खुदा बयान करूं, यह हुसैन बिन रोह को कबल बर्दाश्त नहीं है। और फिर फरमाते फसारी का मिनल उसूल वो मजमून मिनल हुज्जा सलामुल्लाह अलैह, ये जो मैंने कल आपकी खिदमत में बयान किया, जो भी जवाब दिया ये असल की बना पर बयान किया है, हुज्जत खुदा से सुना, वो असल क्या है? असल व्हाट्सएप नहीं है, असल व्हाट्सएप नहीं है, असल मौलाना नहीं है, असल हुज्जतुल इस्लाम नहीं है, असल आयतुल्लाह नहीं है, असल कौन है? या कुरान है, या रसूल है, या आले मोहम्मद अलैहिस्सलाम है, एक दुरूद पढ़ते मोहम्मद वाले मोहम्मद। खूब ये कुरान क्या बयान कर रहा है? वल्लज़ी अंज़ला अलैकल किताब, वो खुदा की जो किताब को नाज़िल कर रहा है, मिन्हु आयातु मुहकमात हुन्ना उम्मुल किताब व उखर मुतशाबिहात फअम्मल लज़ीना फी क़ुलूबिहिम زَيْغٌ فَيَتَّبِعُونَ مَا تَشَابَهَ مِنْهُ کہ قرآن یہ بیان کر رہا ہے کہ ہم نے اس کتاب کو نازل کیا, اس کتاب کو ہم نے نازل کیا, اس قرآن میں ٹو ٹائپس روایت آیات کی ہیں, قرآن کی آیات کی دو قسمیں ہیں, ایک آیت آیات محکمات ہے, ہن ام الکتاب وہ کتاب کی کیا ہے؟ ماں, اردو میں ترجمہ تو بھی ماں کر سکتا ہوں, ام عربی میں ماں کو کہتے ہیں, اگرچہ یہ خود ایک قابل بحث ہے یہ, انشاءاللہ ہم آپ کی خدمت میں بیان کریں گے. یہ لفظ ام, ام ماں کو انگلش میں عربی میں کہتے ہیں ام, کتاب کی ماں ہے, کتاب کی ماں. ہن ام الکتاب و اخر متشابہات. اور دوسری ٹائپس قرآن کی جو ہے, دوسری ٹائپ اور دوسری قسم جو قرآن کی آیات کی ہے, وہ آیات کون سی آیات ہے؟ آیات متشابہ, آیات متشابہ. بس قرآن سورہ آل عمران میں ایک پیغام دے رہا ہے قاری قرآن کے لیے, جھوم جھوم کر قرآن کی تلاوت کرنے کے لیے, کرنے والوں کے لیے. کیا بیان کر رہے ہیں؟ ہوشیار رہنا, کل قرآن اپنی ملکیت میں مت سمجھنا, اپنی پہنچ اور اپنی قوت اور اپنی علمی صلاحیتوں میں کل قرآن کو مت لے کر آنا. خود قرآن کہہ رہا ہے منہ آیات و محکمات ہن ام الکتاب و اخر متشابہات, اور دوسری جو ٹائپ ہے وہ ہے آیات, آیات متشابہ. فخر رازی, آلوسی, تمام مفسر اسلام, اب تمام آپ کے مولانا تمام کو دیکھا ہے نہیں, لیکن آلوسی کو دیکھا, فخر رازی کو دیکھا, علامہ طباطبائی کو دیکھا, اور ویسے بھی مطلب بالکل واضح ہے, 2+2=4 ہے. آیات محکم کس کو کہتے ہیں؟ آیات محکم اس کو کہتے ہیں کہ جس کو ہر انسان سمجھ سکتا ہے. آیات محکم کسے کہتے ہیں؟ جس کو ہر انسان سمجھ سکتا ہے. اچھا, ہر انسان, توجہ کیجیے گا, ایک نقطہ یہاں پر بیان کرنا چاہ رہا ہوں, اس کی تفصیل آگے جا کے بیان کروں گا. بھائی قرآن خود کہہ رہا ہے کہ ہن ام الکتاب, کہ آیات محکمات کیا ہیں؟ جو کتاب کی اساس ہے, کتاب کی بنیاد ہے, کتاب کی اصل ہے, کتاب کی مادر ہے, کتاب کی ماں ہے, کہ جس کی تفصیل اپنے مقام پر انشاءاللہ بیان کروں گا. ہن ام الکتاب محکم کسے کہتے ہیں؟ محکم کے جس کا معنی, جس کے میننگ, جس کا مطلب روشن ہو. آپ یہ ختم اردو میں تقریر کر رہا ہوں نا, صحیح ہے, اگرچہ آپ کے انداز سے نہیں لگ رہا ہے, لیکن مجھے یقین ہے جو میں کہہ رہا ہوں آپ سمجھ رہے ہیں. ایک درود پڑھتے ہیں محمد والے محمد پر. یہ سارے الفاظ, 99% الفاظ میں نے اردو کے استعمال کیے. الفاظ کہے, آپ کو الفاظ سمجھ میں آئے اور میری مراد بھی سمجھ میں آ گئی. اس کو کہتے ہیں الفاظ محکمات. یہ الفاظ کون سے الفاظ ہیں؟ الفاظ محکمات, جس کی میننگ, جس کا معنی, جس کا مطلب واضح اور روشن ہے. لفظ بھی, توجہ کیجیے گا, تین چیزیں کہہ رہا ہوں, لفظ بھی معلوم ہے, میننگ بھی معلوم ہے, اور مطلب بھی معلوم ہے. میننگ اور مطلب تو آپ نے صرف اردو اور انگلش کے لفظ کو ادھر ادھر پھیر دیا, ہم اتنے کچے لوگ نہیں ہیں, انشاءاللہ امید ہی نہیں ہے. تو نہیں, ایک فرق ہے جو میں بیان کرنا چاہتا ہوں. آیات محکم, توجہ کیجیے گا, کہ جس کا لفظ بھی سمجھ میں آ رہا ہے, جس کا معنی بھی سمجھ میں آ رہا ہے, اور اب دیکھیں میں نے سارے اردو کے لفظ استعمال کیے, جس کا معنی بھی سمجھ میں آ رہا ہے اور جس سے مطلب اور مراد بھی سمجھی جا رہی ہے. جیسے قل رب زدنی علما, قل رب زدنی علما, کہو کہ اے میرے رب میرے علم میں اضافہ فرما. یہ آیت آیت محکم ہے, یہ آیت آیت محکم ہے, جس کا لفظ مطلب معنی اور مطلب اور مراد, یہ مطلب مراد اور معنی میں کیا فرق ہے یہ انشاءاللہ بات آگے جا کے روشن ہوگی. یہ سب باتیں ہو, اس کو کہتے ہیں آیات آیات محکمات. ایک ہے آیات آیات متشابہات. آیات متشابہات کسے کہتے ہیں؟ آسان الفاظ میں گفتگو کروں گا, اور امید ہے کہ ابھی تک میں آسان الفاظ میں گفتگو کر رہا ہوں. آیات متشابہات کسے کہتے ہیں؟ آیات متشابہات اس کو کہتے ہیں کہ جس میں بعض اوقات لفظ تو آپ کے پڑھنے میں آ رہا ہے لیکن آپ کے سمجھ میں کچھ نہیں آ رہا ہے. جیسے الف لام میم, کاف ہا یا عین صاد, اگر روایت نہ ہوتی تو کاف ہا یا عین صاد بھی ہمیں سمجھ میں نہ آتا ہے نا, لیکن پڑھا جا رہا ہے, لفظ پڑھنے میں آ رہا ہے. یہ پڑھنے پر میں پڑھنے کے لفظ کو کیوں لے کر رہا ہے؟ مثلا آپ جینتی اپنے سامنے رکھ لیں, چائنیز اخبار اپنے سامنے رکھ لیں, تو آپ کو سوائے نقاشی کے سوائے ڈرائنگ کے کچھ سمجھ میں نہیں آئے گا, کچھ سمجھ میں نہیں آئے گا. لیکن یہاں پر الف لام میم کاف ہا یا عین صاد صاد ایکس وائی زیڈ جتنے بھی خوب الف لام میم, الف لام میم اکثر مفسرین کو آیات متشابہ قرآن میں ملے ہی نہیں, اکثر مفسرین کو آیات متشابہ نہیں سمجھ میں آئے. لہذا انہوں نے الف لام میم کی مثال دی. الف لام میم آیات متشابہ میں سے ہے, آیات متشابہ, لیکن فقط یہ آیات متشابہ نہیں ہے. کبھی کیا ہوتا ہے کہ قل رب زدنی علما کی میں نے مثال دی, پڑھنے میں بھی آ رہا ہے, اس کا ترجمہ بھی سمجھ میں آ رہا ہے, اور مطلب اور مراد متکلم یعنی خدا کی کیا مراد ہے وہ بھی سمجھ میں آ رہی ہے. پھر خدا کی بارگاہ میں اپنے علم کی افزائش کے لیے, اپنے علم کی زیادتی کے لیے خدا کی بارگاہ میں دعا کرو, اس سے زیادہ تو اور کچھ نہیں. قل رب زدنی علما, اب دیکھیں ایک بات آپ کی شدت سے عرض کر دوں, امام فرماتے ہیں چھٹے پانچ امام, امام محمد باقر علیہ السلام کوشش کریں گے اس موضوع پہ تھوڑی بہت گفتگو کریں. اگر آپ لوگ کی انشاءاللہ اسی طرح توجہ رہی تو انشاءاللہ گفتگو کرنے کی کوشش کروں گا میں. کہ امام فرماتے ہیں ما من آیت, قرآن کی کوئی بھی ایسی آیت نہیں ہے. یعنی کیا مطلب, اب اس کو میں آسان اردو میں ترجمہ کر دوں, یعنی قرآن کی آیتیں 6666 آیت, ہر آیت کا ایک ظاہر اور ایک باطن ہے, مطلب بیان کرے اور کوئی راوی سوال کرے مولا اس کو قرآن سے بیان کریں, اور امام اگر قرآن کی آیت پڑھے اگر ہمیں یہ مطلب سمجھ میں نہ آئے تو سمجھ لیجیے کہ یہ باطن ہے. یہ ہے باطن, اگر ظاہر ہوتا یہ, اگر یہ ظاہر ہوتا تو جو آپ کو سمجھ میں آ جاتی 6666 آیت کیا مشکل ہے, سامنے ہے 6666 آیت ہے. لیکن یہ ایک ایک میں نے فارمولا دیا آپ کو, باطن کا ایک فارمولا دیا, باطن کا ایک فارمولا دیا. اب کبھی باطن کی تعبیر ہے, کبھی تعویل کی تعبیر ہے, کبھی متشابہ کی تعبیرات ہیں, انشاءاللہ اس کو دیکھیں گے کس حد تک اس مسئلے کو سالو کر سکے. بس توجہ کیا آپ نے کہ آیت محکم ہمارے لیے واضح ہو گیا, آیت متشابہ ایک لفظ پڑھنے میں آ رہا ہے, توجہ کریں میرے ساتھ ہے, آیت پڑھنے میں آ رہی ہے, ایک دفعہ آیت پڑھنے میں بھی آ رہی ہے. اچھا الف لام میم میں تو ہمیں کچھ سمجھ میں نہیں آیا نا, الف سمجھ میں آیا, لام سمجھ میں آیا, میم سمجھ میں آیا, اس سے زیادہ کچھ سمجھ میں آیا کہ میں کھا رہا ہوں, میں پی رہا ہوں, میں آؤں, میں جاؤں, میں نماز پڑھوں, میں روزہ رکھوں, میں حج انجام دوں, میں روزہ رکھوں, میں اللہ ایک بجے تک پانچ منٹ بھی سمجھ میں نہیں آیا نا, الف لام میم میں کچھ سمجھ میں نہیں آیا. تو یہ آیت متشابہ ہے, ایک آیت جس میں لفظ پڑھنے میں آ رہا ہے جس کا معنی بھی سمجھ میں آ رہا ہے لیکن جس کی حقیقت سمجھ میں نہیں آ رہی ہے, خدا کس کے بارے میں کہنا چاہ رہا ہے وہ سمجھ میں نہیں آ رہا ہے. آیت پڑھوں, ایک درود پڑھ دے محمد والے محمد پر, ایک حد تک ممکن ہے آپ کے عقیدے کا نتیجہ ہو, ایک حد تک ممکن ہے آپ کو روایات معلوم ہو, یہ بھی بڑا مسئلہ ہے, ان دو چیزوں کے درمیان ڈیفرنشیٹ کریں. بعض اوقات ہم عقیدے سے مانا کرتے ہیں, ایک دفعہ امام معصوم کی حدیث سے مانا کرتے ہیں. آئیے اب ہم دیکھتے ہیں فی بیوت, یعنی या तो मैं आपको मजा नहीं दूंगा कि आप कहीं सुभान अल्लाह कहें, मैं आप चाहता हूं मतलब कि आपकी आपकी मंजिल पहुंचाओ मैं फी बुयूति अजर अल्लाह अन तुरफा व युस्करा फीहा युसब्बिहु लहू फीहा बिल गुदू वल असाल। कुरान की आयत का मफहूम क्या है कि कुछ ऐसे घर हैं जिनको इजाजत दी गई कि उनको बुलंद किया जाए, वो कौन से घर हैं, जिन घरों में अल्लाह का जिक्र किया जाता है सुबह शाम, जिन घरों में अल्लाह की तस्बीह पढ़ी जाती है। भाई आपके घर में नमाज गुजार मफादुल जिनान पढ़े जाते हैं ना, तो आपका घर भी इसमें शामिल हो जाना चाहिए, आपका घर भी इसमें शामिल हो जाना चाहिए। खुद अब मुफस्सिरीन आलम इस्लाम, आलम इस्लाम के मुफस्सिरीन आए और बहस की कि बुयूती से मतलब क्या है। भाई इतनी सिंपल सी आयत है, आपको भी समझ में आ गई ना, फी बुयूत बैत घर है उसका प्लोरल है बुयूत, फी बुयूत अज़ल अल्लाह अन तुरफा अल्लाह ने इजाजत दी कि उनको बुलंद किया जाए, यूज करो फीहा जिसमें अल्लाह का जिक्र किया जाता है, युसब्बहु युसब्बहु या युसब्बहु जिसमें तस्बीह की जाती है, बिल फीहा बिल गुदूव वल असाल सुबह शाम जिसमें तस्बीह की जाती है। सही सिंपल एक आयत है, हर मुफस जब हमें समझ में आ गई तो सुबह शाम जो तफसीर कुरान लिखने वाला है उसको तो बताने का वाला समझ में आ गई। लेकिन मुफस्सिर आलम अब यहाँ पर बहस करते हैं कि बुयूत कौन से बुयूत है, कौन से घर है, या तो मुसलमानों के मुफस्सिरीन, अच्छा मुसलमानों के मुफस्सिर हो या गैर मुसलमानों के मुफस्सिर, अच्छा हम लोग काफिर तो नहीं, एक दुरूद पढ़ते मोहम्मद वाले मोहम्मद वाले है, जो बाद लोगों ने कहा ना कि ये अपने आप को मुसलमान नहीं कहते, कुरान ने भी ये डिफरेंशिएट किया है कि जब ईमान लाने वाला अगर कोई शख्स ईमान के दर्जे पर ना पहुंचे तो वो फकत अपने आप को मुसलमान कहने का हक रखता है। ये कुरान की आयत का मफहूम आगे से बयान किया, वो अपने आप को मोमिन कहलाने का हक नहीं रखता है, लिहाजा हम मुसलमान दरहकीकत मोमिन को समझाने के लिए बयान करते हैं। अब ये आयत चाहे मुसलमान हो चाहे यार कोई भी मुसलमान हो, जो तफसीर करने वाला तफसीर करेगा, जब तफसीर करने वाला तफसीर करेगा कोई मुफस्सिर के ऊपर वही तो नाज़िल नहीं होगी। अब ये बताइए कि इस कुरान की आयत आप है और कुरान की आयत है, मजलिस को ना लेकर आइएगा, अपने अकीदों को ना लेकर आइएगा, इस आयत की तफसीर बयान करें, फी बुयूति अज़ल्लाहु अन तुरफा यूज करो फीहा युसब्बिहु लहू फीहा बिल गुदूव वल असाल। अब यहां पर मुफस्सिरीन की बहस है, ये बुयूति पहला ऑप्शन, पहला एहतमाल, पहला चांस, आयात कितनी किस्म की थी, दो किस्म की, आयात मुहकमात और आयात मुतशाबिहात। आयात मुहकमात उसको कहते हैं जिसका लफ्ज पढ़ने में आ रहा है, चाइनीज अखबार की तरह नहीं है, जिसके मीनिंग जिसका माना समझ में आ रहा है, जिसके मुराद भी समझ में आ रही है, जैसे कुल रब्बे ज़िदनी इल्मा सब पता चल रहा है, इसको कहते हैं आयात मुहकम। आयात मुतशाबिह किसे कहते हैं, आयात मुतशाबिह यानी जो लफ्ज मुमकिन है पढ़ने में आए लेकिन इसका मतलब नहीं मालूम, इसकी मीनिंग नहीं मालूम, इसका माना नहीं मालूम, जैसे अलिफ लाम मीम लफ्ज भी पढ़ने में आ रहा है, माना भी समझ में आ रहा है, जैसे ये आयत जो आपकी जिद्दत है तिलावत की, फी बुयूत अज़ल्ला अन तुरफा, समझ में आ रहा है ना, मीनिंग माना समझ में आ गया ना। अब मैंने सिंपल से सवाल किया है, बता दिए बुयूत किस घरों की बात हो रही है, किन घरों की बात हो रही है, किन घरों की बात हो रही है, तवज्जो कर रहे हैं। मैंने नहीं देखा किसी मुफस्सिर ने कि इस मुफस्सिर ने आकर अपने हाथों को रोक दिया हो और कहा हो कि यह आयत आयत मुतशाबे है और आयत मुतशाबे में कुरान ने क्या कहा, कुरान ने कहा वअम्मल लजीना फी कुलूबिहिम ज़ैगुन, देखिए आयत मुतशाबे के बारे में कुरान क्या कह रहा है, जिनके दिल टेढ़े हैं। अब ज़ैग किसको कहते हैं, जो हक से हटे हुए हो उसको कहते हैं ज़ैग। आपको ये पहचानना है कि अगर बुयूत की तफसीर किसी ने बगैर रिवायत की अगर कही है तो ज़ैग का मिसाल बन जाएगा। यहां पर एक नुक्ता और आपकी खिदमत दर्ज करूं, बाज़ मुफस्सिरीन ने एक नुक्ता बयान किया कि मुहकम किसे कहते हैं, मुहकम कुरान ने क्या कहा उम्मुल किताब, उम का माना क्या किया, खुद उम आयत मुतशाबे है, اگرچہ میرے لیے نہیں ممکن ہے بعض مفسرین کے لیے، اب کیا ایسا بھی ہو سکتا ہے کہ میرے لیے ہوا آپ کے لیے نا، یہ چھوڑ دیں، یہ میں اپنے الفاظ واپس لیتا ہوں. بعض نے کیا مانا کہ انہوں نے اس مسئلے کو حل کرنے کے لیے کہ ہم کل قرآن کو سمجھ سکتے ہیں. دیکھیں اگر میں اس کا سرسری اگر اجازت دے تو میں ترجمہ کر دوں. قرآن کیا کہہ رہا ہے؟ قرآن کہہ رہا ہے کہ ہم نے قرآن کو نازل کیا جس میں دو قسم کی آیات ہیں، آیات محکمات ہیں، جو ماں ہے کتاب کی، جو مادر کتاب ہے، جو اساسی کتاب ہے، جو اصل کتاب ہے وہ اخر متشابہات، اور دوسری قسم کی آیات کیا ہے؟ آیات متشابہ ہیں. فاما الذین فی قلوبہم زیغ، جن کے دلوں میں کجی ہے، جن کے دل ٹیڑے ہیں، وہ کیا کرتے ہیں؟ فاما الذین فی قلوبہم فیتبعون ما تشابہ منہ، ان آیات متشابہ کی اتباع کرتے ہیں، آیات متشابہ کی اتباع کرتے ہیں. اتباع فتنہ و اتباع تاویل، اس کی فتنے کی غرض سے، تاویل کی غرض سے آیات متشابہ. ابھی اس میں زیادہ اپنے اذہان کو استعمال کرنے کی ضرورت نہیں ہے. آگے کا لفظ لا یعلم، قرآن نے کیا کہا؟ آیات متشابہ. متشابہ کے بارے میں کیا کہا؟ کہ جن کے دل ٹیڑے ہیں، جن کے دلوں میں زنگ ہے، جو حق سے ہٹے ہوئے ہیں، وہ آیات متشابہ پہ عمل کر رہے ہیں. اب قرآن کیا کہہ رہا ہے؟ لا یعلم تاویلہ الا، اب یہاں پہ بڑا مسئلہ آ گیا. کہاں میں روکوں، کہاں رکوں؟ لا یعلم تاویلہ الا اللہ. راسخون فی العلم پر رکو، یہ عالم اسلام کے مسلمانوں میں ایک شدید بحث ہے کہ لا یعلم تاویلہ الا اللہ وراسخون فی العلم، کہ ان آیات میں توجہ کیجئے گا. آپ کو ایک نقطے تک بس پہنچانا چاہ رہا ہوں، آج کے ہفتے کا آپ کی زحمت کو تمام کرنا چاہ رہا ہوں. توجہ کیجئے گا، کیا کہہ رہے ہیں قرآن؟ کہ لا یعلم تاویلہ الا اللہ. ہم چلیں مسلمانوں کے ساتھ مماشات کرتے ہوئے، اتحاد بین المسلمین کا زمانہ ہے نا، لہذا ہم بھی ابھی فی الحال یہیں پر اسٹاپ کرتے ہیں، یہیں پر اسٹاپ کرتے ہیں. لا یعلم تاویلہ الا اللہ، کہ سوائے خدا کے کوئی بھی تعبیر قرآن کو نہیں جانتا. یاد ہے میرے ساتھ؟ توجہ کیجئے گا، قرآن کی تعبیر کو سوائے خدا کے کوئی نہیں جانتا. اس معنی کے لحاظ سے میں نے یہاں پہ اسٹاپ کر دیا. قرآن نے چیلنج دیا کہ کوئی بھی قرآن کے معنی متشابہ کو، آیات متشابہ کو نہیں سمجھ سکتا ہے. آیات متشابہ کس کو کہتے ہیں؟ آیات متشابہ جس کا مطلب ہمیں نہیں معلوم ہے. اچھا، اب ان مفسرین نے کیا کیا؟ سب سے پہلا مسئلے کو سالو کرنے کی کوشش کی کہ ہم بھی قرآن کو سمجھ سکتے ہیں. اس کے لیے مسئلے کو حل کیا. کیا کیا؟ ام الکتاب کا انہوں نے ایک معنی کیا، محکم ام الکتاب ہے. یعنی کیا مطلب؟ یعنی آیات متشابہ کو ام الکتاب کی کیٹیگری میں ڈال دو، ام الکتاب کی طرف پھینک دو، ام الکتاب کی طرف پھینک دو تو تمہیں آیات متشابہ سمجھ میں آ جائے گی. یعنی مفسرین کو یہ بات سمجھ میں آ گئی، قرآن کو یہ بات سمجھ میں نہیں ہے. مفسرین نے کیا کہا؟ متشابہ کو کہاں ڈال دو؟ محکمات کی طرف پلٹا کر تمہیں محکمات متشابہ آیت سمجھ میں آ گئی. خود قرآن سورہ آل عمران کی آیت نمبر 7 میں واضح طور پر کہہ رہا ہے لا یعلم تاویلہ الا اللہ. ان آیات متشابہ کو کوئی سمجھ ہی نہیں سکتا ہے، تو آپ متشابہ کو محکم کی طرف پلٹاؤ. کیسے سمجھو گے؟ قرآن تناقض ہے، ٹکراؤ ہے. ایک طرف سے قرآن کہہ رہا ہے کہ نہ یاد ہو تعبیر ہو، کوئی آ کر کے نہیں. مولانا مراد یہ ہے کہ ہم قرآن میں غور کریں گے تو ہمیں آیات متشابہ سمجھ میں آ جائیں گی. تو اچھا، معذرت کے ساتھ، یہ بچہ اسی زبان اردو زبان، اس کو آیات محکمہ سمجھ میں آ رہے ہیں؟ آیات محکم اس کو سمجھ میں آ رہے ہیں؟ نہیں. اس کو آیات محکم سمجھنے کے لیے کتنا ٹائم چاہیے؟ پہلے الف بے سیکھنا ہوگا، عربی زبان سیکھنی ہوگی، قرآن سمجھنے کی کوشش کرنی پڑے گی. پھر تو قرآن کو یہ کہنا کہ لا یعلم تاویل محکمات بل متشابہ الا اللہ. بھئی عربی سیکھے بغیر تو کوئی عام انسان، سمجھدار انسان بھی آیات محکمات کو بھی نہیں سمجھ سکتا تھا. بس یہ قرآن کے کہنا لا یہ میں ان کے معنی کے لحاظ سے معنی کر رہا ہوں، ان کے معنی کے لحاظ سے، ان کی تفسیر کے اعتبار سے معنی کر رہا ہوں کہ جس کی سوائے خدا کی کوئی تعبیر کو جاننے والا نہیں ہے. اچھا، یہ اسٹیپ تو سمجھ میں آ گیا نا، آپ کی بابا بتانے کی سمجھ میں آ گئی، انشاءاللہ میں اسی کو پاس سمجھتا ہوں. دوسرا اسٹیپ سنیے، آپ نے کیا کہا؟ محکم کو متشابہ سے پلٹا دیں گے سمجھ میں آ جائے گی نا. میں آپ کو بلینک چیک دے رہا ہوں, بلینک چیک دے رہا ہوں. کتنی آیا ہے؟ 6666 آئے نا. اچھا میرے ساتھ ان شاء اللہ قرآن کی کون سی آیت پڑھ رہا تھا میں؟ فی بیوت, گھروں کو بلند کیا. کون سے گھر ہے؟ کوئی مفسر آج تک میں نے نہیں دیکھا, جتنا بہت ان آخر سے مطالعہ کیا, کوئی مفسر آج تک یہ بیان نہ کر سکا. قسم حضرت عباس کھا کے کوئی مفسر یہ بیان نہ کر سکا کہ بیوت سے مطلب یہ ہے. دیکھیں تفسیر الگ ہے, آئمہ کی تعلیمات الگ ہے. تفسیر کا مطلب میں ہوں قرآن, میں ہوں قرآن, قرآن سے یہ معنی سمجھنا چاہ رہا ہوں. کسی مفسر نے یہ بات نہیں کہی بھائی جب آیات فی بیوت, ابھی بیوت سے مطلب کیا ہے؟ متشابہ ہوا یا نہیں ہوا؟ بیوت گھر, قرآن میں یہ جو گھروں کو بلند کیا گیا یہ متشابہ جملہ, متشابہ ورڈ, متشابہ لفظ بنا یا نہیں بنا ہمیں نہیں معلوم, کن گھروں کی بات ہو رہی ہے. بس یا ایھا المفسرون, اے مفسرین عالم اسلام, اے فخر رازی اور آلوسی و امثال ذالک جنہوں نے یہ کہا کہ متشابہ کو محکم کی طرف پلٹا کر متشابہ سمجھ میں آ جائیں گے, میں بلینک چیک دیتا ہوں. 6666 آیتیں ہیں, نکال کے بتا دو کہ کس آیت نے اس بیوت کی تفسیر کی ہے. آپ نے کہا آیات متشابہ کو آیات محکم کی طرف پلٹا دیں گے تو معنی سمجھ میں آ جائے گا. بھائی یہ تو بڑی سمپل سی آیت ہے, ابھی تو ہم کسی مشکل آیت میں نہیں گئے. آگے ختم میں عرض کیا اس آیت کو تو مجھے نہیں معلوم کسی مفسر نے آیت متشابہ میں کاؤں بھی کیا ہو, لیکن بتا دیجیے. آئیے جاتے جاتے بس دو جملے سن لیجیے. بیوت, لہٰذا آپ عالم ہے خوب, اب کچھ نہ کچھ تو لکھنا ہے نا, تفسیر جلدی بھی تو بھرنی ہے نا. لہٰذا پہلا احتمال بیوت سے مطلب مساجد. ارے ہم کو تم نے تفسیر کا درس دیا, کیا درس دیا؟ درس یہ دیا کہ لفظ سے یہ مطلب سمجھ میں آتا ہے یا نہیں آتا, کس ڈکشنری میں بیوت مساجد کے معنی میں آتا ہے, کس ڈکشنری میں بیوت مساجد کے معنی میں آتا ہے. ہاں اگر خدا کہہ دے تو بات ہی ختم ہو گئی, وہ تو اس کا مؤلف ہے, اس کی مرضی ہے جس لفظ سے جو معنی لینا ہو وہ بیان کرتے, یا کون بیان کرے؟ نحن ترجمان وحی اللہ بیان کرتے. کیا کا موصول ہے؟ قرآن. نحن ترجمان وحی اللہ, ہم ہیں قرآن کے ٹرانسلیٹر. قرآن کی کیا آیت کیا بیان کر رہی ہے ہم سے پوچھو. خوب, اب بیوت کا ایک معنی عالم اسلام نے بیان کیا مساجد. ویختمرو بیوت الانبیاء, جب یہاں تک پہنچ سکتے تھے اس سے زیادہ تو ممکن نہیں تھا نا. دیکھیے لیکن دیکھیے کیا ایک کڑی جو ہے نا 1400 سال میں کڑی مس ہو رہی ہے, اس کڑی تک پہنچانا چاہ رہا ہوں میں. دوسرا احتمال مفسرین نے کیا دیا؟ بیوت الانبیاء, انبیاء کا گھر ہے نا, جہاں پہ توحید کی تصدیق کی جا رہی ہے, تسبیح پڑھی, تسبیح خدا پڑھی جا رہی ہے, حمد خدا کی جا رہی ہے وغیرہ وغیرہ. اب آئیے ہم خدمت خدیم مطلب محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کی بات کرتے ہیں. تفسیر آلوسی در المنصور کی روایت ہے, شخص نے سوال کیا, اس شخص کا نام تاریخ میں نہیں بیان کیا, اسے میں غرض بھی نہیں ہے. جو دوسرا سوال ہے وہ امپورٹنٹ ہے, وہ ہماری غرض ہے, وہ جانا پہچانا شخص ہے. ایک شخص نے سوال کیا, یا رسول اللہ ما هذه البيوت. اب دیکھیں آپ ہمارے ماں باپ قربان و خدمت مرتبہ صلی اللہ علیہ وسلم کیا پیغام دینا چاہتا ہوں کہ نہیں, کون سے گھر ہے؟ اچھا آپ کے مولانا پہلے یہ تفسیر کر دیتے ہیں اور اسی تیسرے احتمال پر یہ لے کر آئے تیسرے مقام پر ایک تفسیر یہ روایت پر لے کر آئے کما حاصل بیوت مسلمانوں کی تفسیر کی بات کر رہا ہوں وہاں اس تفسیر میں تفسیر آلوسی میں یہ روایت بیان کی یا رسول اللہ یہ فی بیوت ان میں توجہ کیجیے گا رسول سے سوال کرنا دلیل ہے کہ یہ آیت آیت متشابہ ہے
تمام مسلمانوں کا اجماع ہے، فخر رازی کے تمام مسلمانوں کا اجماع، کیا اجماع؟
کہ انبیاء سے کوئی بھی افضل نہیں ہے، انبیاء سے کوئی بھی افضل نہیں ہے۔ اچھا آج تو مسلمانوں کے درمیان آل محمد اور انبیاء کے درمیان اتنا فاصلہ بیان کر دیا گیا، اتنا فاصلہ بیان کر دیا گیا، وہ تو الحمدللہ مجالس کی برکتیں ہیں کہ جہاں سے انبیاء کی فضیلت ختم ہوتی ہے وہاں سے آئمہ کی فضیلت کو شمار کرنا شروع کرتے ہیں۔ روایات ہیں، کوئی نکاح تو نہیں ہے، مسجد سے نکتے نہیں، یہ حقیقتیں ہیں۔ لیکن آپ اس زمانے کا مسلمان دیکھیے، اس مسلمان، اس زمانے کے مسلمان کی ذہنیت کو دیکھیں، جانتا ہے جہاں انبیاء کا تذکرہ ہو رہا ہے ممکن نہیں کہ آل محمد کا تذکرہ نہ ہو۔ بلکہ رسول نے کہہ دیا بیوت انبیاء ہے تو سائل کا یہ سوال کرنے کا کیا مقصد تھا؟ بھائی سوال کرنا تھا، اگر ایسا ہی تھا تو سوال کرنے تھے سلمان کے گھر کے بارے میں، ابو ذر کے گھر کے بارے میں، کسی اس زمانے کے بہت بڑے عبادت کرنے والے کے بارے میں۔ انشاءاللہ اس حدیث کے بارے میں، اس حدیث کے ذریعے میں مزید کچھ نکات آپ کی خدمت بیان کروں گا، لیکن توجہ فرمائیں، جانتا ہے جہاں انبیاء کا تذکرہ، اشارہ کر کے کہتا ہے یا رسول اللہ کیا یہ بیوت، یہ گھر ان گھروں میں بھی شامل ہے؟ اس آیت میں یہ گھر بھی شامل ہے۔ اب رسول کو موقع تو چاہیے تھا، اس لیے تو انتظار تھا، اور رسول یہ بتانا چاہ رہے تھے کہ وہ زمانے کے مسلمانوں اور اصحاب کی ذہنیت کو دیکھو، جہاں انبیاء کا تذکرہ ہو رہا ہے وہاں آل محمد کا تذکرہ ہوتا ہے۔
پڑھی، لیکن ان آیات کا آپ سے کیا تعلق ہے؟ امام سجاد کا پتہ ہے یہ جو قرآن
شخص یہ بتا آج شام والوں کی کوئی عید ہے؟ صاحب انسان کون ہے جانتے ہیں؟ یہ رسول اللہ کا صحابی ہے، یہ وہ ہے جس نے اپنی آنکھوں سے دیکھا ہوگا کہ رسول حسین کے لبوں کا بوسہ لے رہے ہیں، حسین کے گلوں کا بوسہ لے رہے ہیں۔ ایک بڑا صاحب انسان کہتا ہے آج اہل شام کی کوئی عید ہے جس کا مجھے علم نہیں۔ ایک مرتبہ وہ شامی کہتا ہے تو اجنبی محسوس ہوتا ہے، تجھے معلوم نہیں ہے۔ کہا نہیں میں مسافر ہوں، میں مسافر ہوں۔ سنیں گے ایسا لارو، ایک مرتبہ شامی کہتا ہے اگر آسمان خون بہران کرے، اگر زمین اپنے اہل کے ساتھ دھنس کر فنا ہو جائے تو یہ کم ہے، اس لیے کہ حسین ابن علی کا کٹا ہوا سر شام کے بازار میں لایا جا رہا۔ بس یہ سننا تھا۔ شام بن صاحب کہتا ہے واجبا، ارے حسین ابن علی کا سر لایا جا رہا، اہل شام خوشیاں منا رہے۔ ایک مرتبہ سوال کیا، یہ بتاؤ شام کے کس دروازے سے ان اسیروں کو لایا جا رہا؟ ایک مرتبہ بابو صاحب کا اشارہ کیا، سہل بن سہل آئے، کیا دیکھا؟ نیزوں پہ سروں کو بلند کیا ہوا، کچھ بھی نہیں، آئے بے بہرا بچانا، ایک ذہین ہاتھوں میں آ کر گیا، پیروں میں بھیج گیا۔ ایک مرتبہ سہل بن سہل سکینہ بنت حسین کی خدمت میں آئے، اپنے سر کو جھکایا، ایک مرتبہ کا معظمہ
خوشنود فرما، خداوند اپنی آخری جدمہ میں عصر الزمان کے ذکر میں تعجیل فرما، مات